तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
नमस्ते श्रोतावृन्द, आज विक्रम सम्बत 2078 साल फागुन 8 गते तदनुसार फेब्रुअरी 20 तारिक आइतबार। आजको एसबीएस रेडियोको नेपाली कार्यक्रममा स्वागत गर्छु। म सुनिता पोखरेल। एसबीएस नेपाली गुरिङगाई राष्ट्रका कामरेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर भूमिहरूका परम्परागत मालिकहरूलाई पनि स्वीकार गर्छौँ, जसको माटोमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको कार्यक्रममा हामी अन्तर्राष्ट्रिय मातृभाषा दिवसका बारेमा कुरा गर्नेछौँ। हरेक फेब्रुअरी 21 तारिकलाई विश्वभरका भाषा प्रवर्तन गर्ने सोचले मनाउन सुरु गरिएको यस दिवसको यस वर्षको मुख्य नारा भनेको प्रविधिको प्रयोग गर्दै बहुभाषिक सिकाइ, चुनौती र अवसरहरू भन्ने रहेको छ। र यही सन्दर्भमा हामीले अस्ट्रेलियाका केही बालबालिका र अभिभावकहरूसँग मातृभाषा सिकाउनुका चुनौती र फाइदाहरूबारे कुरा गर्नेछौँ। अन्य सामग्रीहरूमा पनि हामी मातृभाषाका विषयमा केन्द्रित हुनेछौँ। यसमा नेपाल संवाददाताबाट नेपालमा विभिन्न भाषाहरूको अवस्था राखेका छौँ भने अस्ट्रेलियाको सम्बन्धमा हामीले केही नेपाली पृष्ठभूमिका बालबालिकाहरूले किन नेपाली भाषा बोल्न महत्त्वपूर्ण छ भनेर बताएका छन् उनीहरूको त्यो कुरा राख्नेछौँ। अनि भाषा ज्ञानको महत्त्वबारे नै कुरा गर्दा चाहिँ दोभाषी शिक्षाको फाइदाहरूबारे सहकर्मी दिनेता रिसालद्वारा तयार पारिएको रिपोर्ट सुनौला। यो विषयमा केही विचार राख्न चाहनुहुन्छ भनेदेखि हामीलाई कार्यक्रमको समयावधिभर 0429996236 एसएमएस पठाउनुहोला। अब आजको कार्यक्रममा मैले अघि नै भनेको जस्तै आजको कार्यक्रम चाहिँ लगभग अन्तर्राष्ट्रिय भाषा मातृभाषा दिवसमा नै केन्द्रित रहनेछ। र यो मातृभाषा अथवा भनौँ अब दुईवटा भाषा सिक्न किन जरुरी छ, अनि त्यसमा पनि मातृभाषालाई जोगाइराख्न किन जरुरी छ, अब त्यो यो चाहिँ अलिकति बढी महत्त्वपूर्ण अस्ट्रेलियामा बसोबास गर्ने भएको कारणले पनि, जहाँ अब अङ्ग्रेजी भाषा अलिकति यो प्रमुख भाषा भइरहँदाखेरि अब नेपाली पृष्ठभूमि भएका अभिभावकहरूलाई आफ्ना बालबच्चालाई अब त्यो नेपाली भाषा र त्यसमा पनि अब नेपालमा कति धेरै सङ्ख्यामा विभिन्न किसिमका भाषाहरू रहेका छन् होइन, त्यस्तोमा पनि अब नेपाली भाषा र त्यसभित्रका पनि अन्य भाषाहरू आफ्ना बालबच्चालाई सिकाउन कतिको चुनौतीपूर्ण हुन्छ, यसका बारेमा हामी आजको कार्यक्रममा यो यी विषयहरूमा केन्द्रित रहनेछौँ। र यही क्रममा चाहिँ अब हामी एउटा रिपोर्ट पनि प्रस्तुत गर्नेछौँ, किन महत्त्वपूर्ण रहेको छ यो दुई एक भन्दा बढी भाषाहरू चाहिँ सिक्नको लागि भन्ने बारेमा। त्यसै गरेर हामी केही अस्ट्रेलियाका अभिभावकहरूसँग कुरा गर्नेछौँ भने केही बालबालिकाले चाहिँ किन आफूले नेपाली भाषा सिक्न मन गरेको अथवा सिकिरहेको भन्ने बारेमा आफ्नो भनाइ राखेका छन्, हामी त्यो पनि कुराकानीहरू प्रस्तुत गर्नेछौँ। तर अहिलेको लागि भने अलिकति यसभन्दा अगाडिको कार्यक्रममा प्रस्तुत भएको विषयलाई छोटकरीमा फर्केर हेर्दाखेरि अब गत बिहिबारको कार्यक्रममा हामीले नेपाल र अस्ट्रेलिया बीच सिधा उडान हुने सम्भावना कस्तो रहेको छ भन्ने सम्बन्धमा एक सामग्री प्रस्तुत गरेका थियौँ। अस्ट्रेलियाका लागि कार्यवाहक नेपाली राजदूत दुरापत्ता सापकोटा र अस्ट्रेलियामा नेपाली सङ्घहरूको छाता सङ्गठन फेडरेसन अफ नेपालीज कम्युनिटी एसोसिएसन फेन्काका संस्थापक अध्यक्ष डाक्टर राजु अधिकारीसँग सहकर्मी कृष्ण पोखरेलले यसबारे कुराकानी गर्नुभएको थियो। अब सोही कुराकानीका क्रममा कार्यवाहक राजदूत सापकोटाले नेपाल र अस्ट्रेलिया बीचको सिधा उडानको विषय सकारात्मक नै रहेको भनाइ राखेकी थिइन्। अब सोही कुराकानीको यो छोटो अंश सुनौ।
यो चाहिँ अहिलेसम्म मेरो विचारमा यदि कोभिड नआएको भए चाहिँ फ्लाइट सायद हुनै सक्थ्यो होइन। यो चाहिँ ठ्याक्क हामीले सेप्टेम्बर 2019 होला चाहिँ हामीले एयर सर्भिसेस अग्रिमेन्ट गऱ्यौँ होइन। त्यस पछाडि हाम्रो टेक्निकल लेभलको मिटिङ भएर कुरा गर्ने भनेको थियौँ, अनि जनवरी 2020 हाम्रो पर्यटन मन्त्री पनि आउनु भएको थियो अस्ट्रेलिया। त्यो बेला पनि हामीले यहाँको डिपार्टमेन्ट अफ इन्फ्रास्ट्रक्चरसँग पनि कुरा गरेका थियौँ होइन, मिटिङ गरेका थियौँ उहाँहरू आउनु भएको बेला। अनि अस्ट्रेलियन सरकार पनि एकदम पोजिटिभ थियो, अनि उहाँहरूले चाहिँ के भन्नु भन्थ्यो भने अब यहाँ चाहिँ गभर्मेन्टको एयरलाइन्स नभएर जस्तै नेपालको चाहिँ नेपाली एयरलाइन्स छ, अस्ट्रेलियाको चाहिँ कन्ट्याक्ट पनि प्राइभेट एयरलाइन्स हो नि त, नट गभर्मेन्ट त होइन। त्यो कारणले चाहिँ अब हामीले यसरी नै गर भनेर भन्न सक्ने स्थिति होइन, हामीले रिक्वेस्ट चाहिँ गर्न सक्छौँ। त्यसले गर्दाखेरि चाहिँ अब फ्लाइटको नेपालको कुनै एयरलाइन्सले चाहिँ फ्लाइट गर्न इच्छुक छ भने हामी पर्मिट दिन्छौँ, भनेर उहाँहरू एकदम पोजिटिभ हुनुभएको थियो अनि टेक्निकल लेभलमा फेरि टेक्निकल कुराहरूको बारेमा वार्ता गर्ने कुरा भएको थियो.
त्यस्तो
कोभिड आयो अनि पछि हामीले रिसेन्टली पनि मैले हाम्रो डिसार्टको साथीहरूसँग भेटको बेलामा लाउन अब कोभिड पनि सक्यो नर्मल स्टुडेन्टहरू पनि आउने बेला भयो अब यसलाई सुरु गरौँ भनेर चाहिँ हामीले कुरा राखेका थियौँ अनि राख्दाखेरि हुन्छ हामी एकदम पोजिटिभ छौँ यो पछाडिको सेक्टरमा यो सन्दर्भमा चाहिँ अझ यो सबैभन्दा हार्ड सेक्टर हो अब हामीले यसलाई हेर्नुपर्छ हामी एकदम पोजिटिभ छौँ नेपालबाट कुनै एयरलाइन्स इन्ट्रेस्टेड छ भने त्यही अग्रिमेन्टको आधारमा पनि फ्लाइट स्टार्ट गर्नलाई चाहिँ हामी वर्कआउट गर्न सक्छौँ भनेर रिसेन्टली भन्नुभएको छ.
र अस्ट्रेलियाका लागि कार्यवाहक नेपाली राजदूत दुरापता सापकोटा नेपाल र अस्ट्रेलिया बीचमा चाहिँ अब सिधा उडान हुने सम्भावना कस्तो रहेको छ भन्ने बारेमा आफ्नो कुरा राख्दै र यस सम्बन्धी पुरा कुराकानी र पुरा सामग्री चाहिँ तपाईँले हाम्रो वेबसाइटमा sps.com.au/nepalima प्राप्त गर्न सक्नुहुनेछ. त्यसको लिङ्क हामीले फेसबुक र ट्विटरमा @sps nepalima राखेका छौँ र त्यहाँ गएर पनि यी सामग्रीहरू सुन्न सक्नुहुनेछ. अब यति भन्दै चाहिँ अहिले भने पालो भएको छ गए 7 दिनका नेपालका मुख्य समाचार संवाददाता सेवा भट्टराईबाट सुन्ने साथै अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपालमा विभिन्न भाषाहरूको अवस्थाबारे भाषा आयोगका उपसचिव ज्ञानाथ गौतमसँग गरिएको कुराकानी सुन्ने.
यस हप्ताका प्रमुख समाचारमा नेपालमा कोरोनाको तेस्रो लहरको संक्रमण निकै कम भइसकेको छ. प्रतिदिन नयाँ संक्रमित हुने मानिसको संख्या 500 भन्दा कम छ भने सक्रिय संक्रमितको संख्या 14,000 हाराहारीमा छ. अमेरिकी सरकारले नेपाललाई दिन लागेको सहयोग एमसिसी फेरि पनि विवादित बनेको छ. एमसिसी प्रतिनिधि सभामा प्रस्तुत गर्ने दिन बुधबार सदन र सडकबाट त्यसको विरोध भएको थियो र 50 भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका थिए. शुक्रबार पनि फेरि त्यसै गरी विरोध भएपछि सरकार पछि हट्न बाध्य भएको छ. एमसिसी सदनबाट पारित गराउनका लागि प्रधानमन्त्री देउवा प्रतिपक्षी दलका नेता केपी ओलीलाई मनाउन ओली निवास बालकोट पुगेका छन् तर यस विषयमा कुनै निष्कर्ष भने आएको छैन. प्रतिनिधि सभाको अर्को बैठक आइतबार हुने भनिएको छ. एमसिसीकै कारण नेपाल भू राजनीतिक द्वन्द्वको चपेटामा पनि परेको छ. एकातर्फ अमेरिकी नेता डोनाल्ड लूले नेपाललाई एमसिसी पास नगरे अमेरिकाले नेपाल सम्बन्धी नीति परिवर्तन गर्न सक्ने बताएका छन् भने अर्कोतर्फ चीनले अमेरिकाको जबरजस्ती कूटनीतिको विरोध गरेको बताएको छ. चिनीय विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकाको आग्रहका बारेमा त्यस्तो अभिव्यक्ति दिएका हुन् भने अमेरिकाले नेपाललाई दबाव दिएको होइन भन्दै स्पष्टीकरण पनि दिएको छ. नेपालले ओमानमा जारी क्रिकेटको 2020 विश्वकपको छनौटमा लगातार दोस्रो जित हात पारेको छ. ओमान र फिलिपिन्सलाई हराएपछि नेपाल छनौटको सेमी फाइनलको नजिक पुगेको छ. र भोलि विश्व मातृभाषा दिवस. नेपालमा सन् 2022 जनगणना अनुसार 131 भाषा बोलिन्छन् र तीमध्ये कतिपय लोपोन्मुख अवस्थामा रहेका छन्. यस अवसरमा मैले भाषा आयोगका उपसचिव गेहनाथ गौतमसँग नेपालका मातृभाषाहरूका बारेमा कुराकानी गरेकी छु.
नेपालमा लोपोन्मुख अथवा जोखिममा परेका भाषाहरू कति छन् अनि तिनीहरूको अवस्था के कस्तो छ सर?
हजुर, नेपाल चाहिँ अब यहाँलाई थाहै छ, नेपाल चाहिँ बहुभाषी बहुसांस्कृतिक र बहुजातीय छ नि, बहुदौलतायुक्त मुलुक हो. नेपालमा भाषाहरूको संख्या पनि धेरै छन्. अब 2068 जनगणना अनुसार चाहिँ नेपालमा 123 भाषाहरू रहेको र त्यो चाहिँ 6 भाषा परिवारका भाषाहरू नेपालमा रहेको भन्ने हाम्रो अभिलेखमा पाइन्छ. 2078 जनगणनामा सत्याएको हुने गरी भाषा आयोगबाट 8 भाषाहरू पहिचान गरेको छ होइन. यसरी हेर्दाखेरि नेपालमा अहिले 131 भाषाहरू अस्तित्वमा छन् भनेर हामीले भने गर्छौँ. किराँत समुदायका भाषाहरू धेरैवटा भाषा छन्, झन्डै 30 जति भाषा, 28 भाषाहरू चाहिँ किराँत समुदायको छन्. त्यसलाई अन्य विभिन्न परिवारका भाषा परिवारका भाषाहरू भोट बनाउँदै भारतभरि जस्तो भाषाहरू पनि छन् होइन.
हजुर, अनि यी मध्ये लोपोन्मुख अथवा जोखिममा परेका चाहिँ कति छन्?
लोपोन्मुख भाषा नेपाल 120 छन् अहिलेसम्म अभिलेखमा होइन.
यी
मध्ये अब कुसुन्डा भाषा, कुसुन्डा भाषा चाहिँ 25 छ भने विश्वमा अरू कुनै पनि भाषा परिवारमा नरहेको अलग खालको भाषा कुसुन्डा भाषा रहेको. यसको वक्ता चाहिँ अब अहिले वक्ता जीवित वक्ता एकजना मात्रै हुनुहुन्छ. त्यस्तै तिलुङ भाषा छ, बराम भाषा भयो, लुङथिङ भाषा होइन, बिरा भाषा, यी भाषाहरू अलिकति लोपोन्मुख अवस्थामा रहेका भाषा छन्. यी भाषाहरूको उत्थानका लागि भाषा आयोगले भाषा कक्षा उत्थान चढाउनका लागि भाषा कक्षा सञ्चालन गरेर भाषालाई रिभाइभ गर्ने काम गरिरहेको छ एकातिर भने, अर्कातिर चाहिँ त्यो भाषा संरक्षण तथा समूह शाखाले भाषाहरूको अवलिकरण गर्ने काम गर्छ। त्यो अवलिकरण अन्तर्गत हामी त्यो भाषाको वर्णधारण गर्ने काम गर्छौँ, शब्द सङ्कलन गर्ने काम गर्छौँ, त्यसको पाठ सङ्कलन गर्ने काम गर्छौँ, अनि भाषिक इतिहास लेखनको कामहरू गर्छौँ, अनि त्यसै गरेर भाषाको व्याकरण तयार गर्ने, शब्दकोश बनाउने जस्ता कामहरू गरेर भाषालाई वक्ताहरू नभएका भाषाको पनि हामी अवलिङ्कन गरेर त्यसलाई राख्छौँ, अवलिखीकरण गरेर राख्छौँ। त्यसै बेला चाहिँ भाषा कुनै पनि बेला वक्ता नभएकै बेला पनि त्यो भाषा जीवित राख्न सकिन्छ, भोलि कुनै बेला हिब्रूहरू जस्तै भाषालाई चाहिँ विस्तार गरेर विकास गरेर लैजान सकिन्छ भन्ने भाषाको अपेक्षा।
नेपाली अङ्ग्रेजी जस्तो भाषाहरूको कारणले चाहिँ अब थोरै वक्ता भएको भाषाहरू हराउँदै गइरहेका छन्, अनि आजकल चाहिँ नेपालका थुप्रै मान्छेहरू चाहिँ नेपाल बाहिर विदेश पनि गइरहेका छन्, त्यहाँनिर चाहिँ झनै जोखिममा भाषा परेको देखिन्छ। विशेष गरी विदेशमा बस्ने मान्छेले चाहिँ भाषा अर्को पुस्तामा हस्तान्तरण गर्नको लागि चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ?
भाषा भनेको जति वक्ता हुन्छ, जति भाषालाई हामी व्यवहारमा आदर्श गर्छौँ, त्यति नै त्यो भाषा समृद्ध गरेर जान्छ, त्यो निरन्तरता हुन्छ, पुस्तान्तरण हुन सक्छ। पुस्तान्तरणको लागि चाहिँ अब विशेष गरी विश्वव्यापी प्रभाव पनि हो, अङ्ग्रेजी छ अन्तर्राष्ट्रिय भाषाले भाषा कुनै पनि देशको भाषालाई प्रभाव पारि नै रहेको छ, नकारात्मक प्रभाव पनि परेको छ कतिवटासम्म होइन, नेपालमा पनि त्यो त्यस्तो अवस्था छ। र त्यसै गरेर अब हिजो अब राज्यको नै अलिकति एक भाषिक नीति जस्तो पनि थियो, त्यति बेला पनि हाम्रो धेरै भाषाहरू संरक्षण गर्न सकिएन, कतिपय भाषा लोप भएर गएका छन्, अनि अलिअलि डुबुकिरहेका भाषाहरूलाई पनि अब हामी अलिक संरक्षण गरेर जान खोजिरहेका छौँ। विश्वमा अब यति बेलाको हाम्रो सन्देश के हुन्छ भने, विश्वमा जो जहाँ हाम्रो नेपाली समुदाय हामी आफूले आफ्नो भाषा सभ्यता संस्कृतिलाई बचाएर राख्नुपर्छ, यहाँहरूले आफ्ना बालबालिकाहरूलाई आफ्नो मातृभाषा आफ्नो मूलको भाषा मातृहरूलाई बालबालिकालाई अभ्यस्त बनाउनुपर्छ, प्रयत्न गर्नुपर्छ। र त्यहाँ रहनुभएका प्रबुद्ध समुदाय जो जहाँ हुनुहुन्छ, प्रबुद्ध समुदायले नेपाल उत्पत्तिका भाषाहरू र मातृभाषा पठन पाठन अथवा मातृभाषा शिक्षा दिने औपचारिक अनौपचारिक फोरमहरू अथवा मञ्चहरू बनाएर पनि भाषालाई जोगाउन सकिन्छ, त्यो दिशामा लाग्नुपर्छ भन्ने लाग्छ।
अनि भाषा आयोगले चाहिँ कतिवटा भाषाको कक्षा सञ्चालन गरिरहेको छ अहिले?
अहिलेसम्म चाहिँ पाँचवटा भाषाको भाषा कक्षा सञ्चालन गरेको छ, त्यो हाम्रो भाषा चार चरणमा सञ्चालन हुन्छ होइन, कुचिना भाषा दाङमा छ, अनि अर्को चाहिँ लुङखिम भाषाको इलाममा छ, बराम भाषाको गोर्खा जिल्लामा, किरुङ भाषाको खोटाङ जिल्लामा, र दुरा भाषाको लम्बिनी जिल्लामा चाहिँ भाषा कक्षा सञ्चालन भइरहेको छ।
हजुर, अनि यो भाषा कक्षाहरू कस्तो भइरहेका छन्? यो वक्ताहरू सङ्ख्या बढेको छ कि अथवा के भइरहेको छ यसमा चाहिँ?
भाषा कक्षाकै आधारमा धेरै ठुलो अपेक्षा हामी गर्न सकिन्न, तथापि त्यो भाषामा बोल्ने मान्छेहरूको केही न केही सङ्ख्या चाहिँ बढेको हामी अनुमान गरेका छौँ। जस्तै अब कुचिन्डा एकजना मात्रै वक्ताको कुचिन्डा पनि अहिले बोल्ने मान्छे छन्, कुचिन्डा भाषामा गीत गाउने कुरा अभ्यास हुन थालेको छ होइन।
जस्तो सरकारी तर्फबाट चाहिँ के कस्तो प्रयास हुनुपर्छ जस्तो लाग्छ? किनभने अब हाम्रोमा नेपाली भाषा नै सरकारी कामकाजहरूमा चल्छ, बरु नेपालका भाषाहरूभन्दा चाहिँ अङ्ग्रेजी नै बढी चल्ने अवस्था छ अहिले। त्यो हिसाबमा अब प्राथमिक शिक्षामा अथवा पत्र पत्रिका साहित्य गीतहरू त्यस्तो त्यस्तो तर्फबाट कस्तो खालको सरकारी प्रयास हुनुपर्छ जस्तो लाग्छ?
भाषा आयोगले पनि अब मातृभाषा र शिक्षा प्रदान गर्ने अवस्था विभिन्न स्थानीय तहहरूमा कस्तो छ भने, हामीले आफूले पनि अध्ययन गरेर चाहिँ मातृभाषा शिक्षाको लागि सरकारले स्वीकार गर्ने कामहरू हामीले गरेका छौँ, 28 स्थानीय तहमा हामीले हेरेका छौँ होइन। नेपाल सरकार शिक्षा मन्त्रालयले 26 भाषा चलाएको छ, 26 भाषामा चाहिँ मातृभाषाको पाठ्यक्रम बढाएर नै विद्यालयमा पठन पाठनको प्रबन्ध गर्न सक्ने पूर्वाधार तयार गरेको छ, कतिवटा पठन पाठन भएको छ होइन। विभिन्न भाषिक समुदाय त्यो भाषा बोल्ने समुदायको अगुवाहरूले चाहिँ संस्था भाषिक संस्थाहरू नै स्थापना गरेर भाषाको संरक्षण समग्र विकासका लागि भाषा सहकार्य गरेर उहाँहरू पनि अगाडि बढाउनु पर्छ।
भाषा अब यसरी कम बोलिने भाषा जोगाउनु चाहिँ खासमा गाह्रो काम हो, घरमा बोल्नु अभ्यास गराइराख्नु, बढी बोलिने अब नेपाली अङ्ग्रेजी जस्ता लोकप्रिय भइरहेका भाषाहरूमा जानु चाहिँ सजिलो काम हुँदो रहेछ, किनभने बरु धेरै मान्छेसँग कुराकानी गर्न सकिन्छ। त्यस्तो अवस्थामा भाषा हामीले जोगाइराख्नुपर्ने कारण चाहिँ के हो, यसको महत्त्व चाहिँ के हो आजको जमानामा?
भाषा हो सभ्यता, हाम्रो भाषा उदय उन्नति भन्ने एउटा कहावत छ, हाम्रो पारसरिक चलन एउटा लेख्नु भएको होइन, भाषाले राख्छ हाम्रो सभ्यताको जग पनि हो होइन, हाम्रो परम्परागत ढङ्गबाट हाम्रा पुर्खाले आफ्नो उत्पत्ति पछि कसरी आफ्नो सभ्यतामा रूपान्तरण गरेर सभ्य हुँदै लेख्ने बोल्ने कुराहरूमा चाहिँ आफूलाई व्यक्ति गर्न लग्नु भएको छ भने, त्यो जुन अमूल्य निधि छ त्यो निधिको संरक्षण गर्नु राज्यको पनि कर्तव्य हो, व्यक्ति पनि कर्तव्य हो, र एउटा भाषा भनेको अन्तर्राष्ट्रिय सम्पत्ति पनि भएकोले गर्दा यो विश्व समुदायकै दायित्वभित्र पनि पर्छ। त्यसले गर्दा मानव सभ्यताको उत्थानका लागि, त्यो मानव सभ्यताको प्राचीन सभ्यतालाई जोगाइराख्नका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय तवरबाट नै यो निधिलाई संरक्षण गरेर जानुपर्ने आवश्यकता पर्छ, र अहिले आदिवासी भाषा दर्शकको पनि अभ्यास भइरहेको छ, त्यसको कार्यान्वयन भइरहेको बेला छ। त्यसले गर्दा यो अन्तर्राष्ट्रिय महत्त्वको विषय भएकोले गर्दा विश्व समुदायले नै भाषाको संरक्षण सम्बन्धमा विकासका लागि लागि पर्नुपर्छ भन्ने भाषा आएको पनि धारणा।
SBS नेपाली मोबाइल अनलाइन र रेडियोमा
SBS नेपाली जहाँ कहीँ रह्यो। अब तपाईँले हामीलाई SBS नेपाली कहाँ कहाँ सुन्न सक्छौँ भन्दाखेरि हुन त सबै जानकारीहरू हाम्रो वेबसाइटमा sbs.com.au/nepalima प्राप्त गर्न सक्नुहुनेछ। तर पनि अब अलिकति भनिदिइहाल्यौँ कार्यक्रमको बारेमा, होइन? हाम्रो कार्यक्रम चाहिँ हरेक बिहिबार र आइतबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। यो 1 घन्टाको कार्यक्रम तपाईँहरूले विभिन्न स्थानमा विभिन्न फ्रिक्वेन्सीमा सुन्न सक्नुहुनेछ। अब सिडनीमा सुन्न सक्नुहुनेछ 97.7 FM, मेलबर्नमा 93.1, त्यसै गरेर ब्रिस्बेनमा 93.3, एडिलेडमा 106.3, त्यसै गरेर पर्थमा 96.9, र अब अन्य स्थानहरू चाहिँ कहाँ कहाँ कति कतिमा सुन्ने भनेर चाहिँ त्यही हाम्रो वेबसाइटमा जान सक्नुहुनेछ। र अब कार्यक्रमलाई फेरि पनि अगाडि नै बढाउनुपर्छ होला, होइन? अब धेरै सामग्रीहरू रहेका छन्, अब विषय चाहिँ लगभग एउटै नै रहेको छ, मातृभाषाको यो सन्दर्भ रहेको छ, मातृभाषा अन्तर्राष्ट्रिय मातृभाषा दिवस को सन्दर्भ पारेर हामीले यो कार्यक्रम चलाइरहेका छौँ। र यसै क्रममा चाहिँ अब अलिकति दोभाषे शिक्षाको महत्त्व, यसका फाइदाहरूका बारेमा कुरा गर्नतर्फ लागौँ। दोभाषी शिक्षाका आफ्नै फाइदाहरू हुन्छन्, तर यसलाई सांस्कृतिक पहिचान बनाउनलाई भने यसलाई बालबालिकाको आवश्यकता अनुसार प्रयोग गर्न उचित हुन्छ। यस विषयमा विस्तृतमा तयार पारिएको रिपोर्ट सुनौ सहकर्मी दिनिता रिसालबाट।
अस्ट्रेलियाको पूर्ण जनसङ्ख्याको 20%भन्दा बढी परिवारहरूले घरमा अङ्ग्रेजी बाहेक अरू भाषा पनि बोल्ने गरेको तथ्याङ्कले देखाएको छ। र अभिभावकहरूले आफ्ना बालबालिकालाई एउटा भन्दा बढी भाषा सिकाउन गाह्रो भए तापनि यसका फाइदाहरू पनि थुप्रै हुने अनुसन्धानले देखाउँछ। मेलबर्न विश्वविद्यालयका भाषाविद प्राध्यापक जोन हायेक भन्छन् कि दोभाषे हुनाले बच्चाहरूको व्यक्तित्व विकासमा पनि मद्दत पुर्याउँछ।
We know that over the longer term, bilingual children do better at NAPLAN, but actually there's more to it. It's about broader personal development. Children understanding difference, understanding people around them, understanding themselves. The research shows that small children, 4 or 5 year olds, who have another language or are learning another language, that they try harder to be empathetic towards people they're interacting with. They try harder to understand what people around them want. So, you know, it's really much broader benefits to an individual child. And that, of course, has great benefits to society in general.
धेरै समुदायहरूमा भाषा सिकाउँदा त्यसले एउटा पुस्ताबाट अर्को पुस्तामा सांस्कृतिक ज्ञान पनि हस्तान्तरण गर्ने उनले बताए।
Language and culture are really closely tied together for lots of communities. And there are many success stories of second and third generation who've been able to learn the family language, the heritage language, as well as the culture very successfully. But it's really up to communities and individuals to work out what's important to them.
स्ट्यानली वाङ एबट्सफोर्ड प्राइमरी स्कुलका प्रिन्सिपल हुन्, जुन भिक्टोरियाका 12 सरकारी विद्यालयहरूमध्ये एक हो। दोभाषे कार्यक्रमहरू प्रदान गरिने यस विद्यालयमा सन् 1984 सबैभन्दा पहिले चिनिया भाषा सिकाउन थालिएको थियो। त्यस बेला र अहिलेको तुलनामा चिनिया भन्दा अन्य भाषा बोल्ने पनि थुप्रै विद्यार्थीहरू रहेको उनी बताउँछन्।
The program became a high demand for young, aspirational but non-Chinese families, really wanting their children to be exposed to the language. That story is different to even nowadays to the bilingual programs like the Greek, Macedonian, and to some extent the Italian, and actually Vietnamese will fall under that heritage group, that most families who will want their kids to go to a bilingual program are of that heritage.
दोस्रो पुस्ताका ग्रीक अस्ट्रेलियाली वासो जङ्गालिस सन् 1980 दशकमा विद्यालयमा औपचारिक दोभाषीय शिक्षा पाउने पहिला विद्यार्थीहरूमध्ये एक हुन्।
I remember at the time that I was probably the weakest student in the class in terms of my Greek language, but both my parents decided that participating in this program was vital and was probably better for all learners. In hindsight, I think I'm a much more enriched person, a much more cultured person, and a much more relatable person when I compare myself to my brother, who doesn't speak Greek, isn't connected that much to the Greek culture.
प्रिन्सिपल वाङ भन्छन् कि विद्यालयमा अङ्ग्रेजीसँगै अन्य भाषा सिक्न थाल्दा बच्चाहरूलाई सुरुमा अलि गाह्रो हुन सक्छ, तर परिवारमा एउटा भन्दा बढी भाषा सुन्दै र बोल्दै आएकाहरूलाई यो कुनै नौलो कुरा नहुने र उनीहरूको बलियो पहिचान निर्माण गर्न मद्दत पुग्ने उनले बताए।
I think that's the most powerful thing. They go home and feel that me being of Chinese heritage, I can feel very comfortable speaking in Chinese and know what the cultural rules are when I face my Chinese side of family versus when I face the non-Chinese side of family. And so just the fact that I think they have equal status in this environment and they're constantly encouraged to navigate between the two worlds, for me, is the main method by which we want them to stay connected to their culture.
प्राध्यापक हायकको मूल परिवार स्लोभेनियाबाट हो। उनी भन्छन् कि मातृभाषाको महत्व हरेक परिवार र समुदायमा फरक फरक हुन सक्छ।
For me, as a linguist and also belonging to a couple of ethnic communities myself, language is a really important part of who I am and something that I want to be able to share with my children and that my children's grandparents also want to do. So for instance, in the Dutch community, there is no huge allegiance to the language. So you can still be Dutch without the language. You know, there are other things that you can do that support your Dutch identity. For other communities, such as the Greek community, of course, it's very different. Language and religion are all closely tied into Greek identity, Greek culture.
र यसरी दोभाषी शिक्षाका फाइदाहरू अब आफ्नो हुन्छ नि संस्कृति आफ्नो पृष्ठभूमिसँग अझै नजिकिनलाई सहयोग पुर्याउने भन्ने भनाइहरू सुनिहाल्नुभयो र यो रिपोर्ट पनि केही समय पश्चात हाम्रो वेबसाइटमा sbs.com.au/nepalima प्राप्त गर्न सक्नुहुनेछ। त्यसै गरेर फेसबुक र ट्विटरमा @sbsnepalima पनि पाउनुहुनेछ। र अब अहिलेको लागि चाहिँ विश्राम लियौँ। विश्रामपछि हामी फेरि पनि यही अन्तर्राष्ट्रिय मातृभाषा दिवसलाई हाम्रो कार्यक्रमको केन्द्रमा राख्नेछौँ। र विश्रामपछि फेरि पनि स्वागत गरेँ। एसबिएस रेडियोमा सुन्दै हुनुहुन्छ नेपाली कार्यक्रम र आजको कार्यक्रममा अब त्यही मातृभाषाको महत्त्वको बारेमा हामी चर्चा गरिरहेका छौँ र यही क्रममा चाहिँ अब सोमबार अर्थात् 21 फेब्रुअरीलाई अन्तर्राष्ट्रिय भाषा मातृभाषा दिवसका रूपमा मनाइने गरेको छ। अब सर्वप्रथम बङ्गलादेशद्वारा प्रस्तावित यो दिन विश्वभर रहेका भाषिक विविधतालाई प्रवर्धन गर्ने उद्देश्यले मनाउन सुरु गरिएको हो र यसै अवसरमा नेपाली भाषा र नेपालभित्रै पनि रहेका विविध भाषाका बारेमा कुरा गरौँला। तर सुरुमा चाहिँ मेलबर्नकी माया जोय खड्काको यो मिठो कुरा सुनौ।
माया, तिमीलाई चाहिँ किन हाम्रो नेपाली भाषा नेपाली ल्याङ्ग्वेज बोल्नु पर्छ जस्तो लाग्छ?
बिकज हामी नेपालीबाट, मेरो आमा बुवा नेपालीबाट जन्मेको थियो अनि हामी इङ्ग्लिस बोल्नलाई हामी जन्मेको होइन, हामी नेपाली बोल्नलाई जन्मेको।
अनि तिमीले नेपाली बोल्न तिमीलाई नेपाली बोल्न कसले सिकायो?
मेरो आमाले किटमा हजुरआमा र हजुरबुवा म नेपालमा थिएँ लङ टाइम गएन देन हजुरआमा हजुरबुवाले मलाई सिकाएको थियो।
तिमीलाई नेपाली बोल्नलाई मनपर्छ?
नपर्छ।
अनि तिमी अरू साथीहरूलाई के भन्छौ, नेपाली बोल्नुपर्छ प्लिज नेपाली बोलिराख भन्छौ कि कति इम्पोर्टेन्ट छ जस्तो लाग्छ नेपाली बोल्न?
धेरै इम्पोर्टेन्ट छ।
सो बोलिराख भन्छौ, ट्राई गर एटलिस्ट भन्छौ।
सुनिहाल्नुभयो माया जय खड्काको यो कुराकानी, होइन? अब किन सुन् बोल्नुपर्छ त नेपाली भाषा, किन बोलेको र अरूलाई पनि बोल्न प्रोत्साहित गर्दै। र अब यही क्रममा चाहिँ अन्य बालबालिकाहरूले पनि आफूले किन नेपाली भाषा सिक्न खोजेको सिकेको अथवा त्यो रहर लाग्यो त्यसको बारेमा बुझेँ, मातृभाषा चाहिँ बोल्नुपर्छ भनेर बुझेँ भनेर उनीहरूले बताएका छन्। अब उनीहरूको कुरा पनि हामी सुनौला। अब त्यसमा चाहिँ विशेष गरेर सुलेजा श्रेष्ठ, त्यस्तै जेसिका श्रेष्ठ, निर्जला गाउलीले आफ्नो विचार राख्नुभएको छ, एकपटक त्यो कुराकानी सुनिहालौँ।
नमस्ते, मेरो नाम सुलेजा श्रेष्ठ हो र म 11 वर्षको छु। म मेलबर्नको ग्लेनबर्ली भन्ने ठाउँमा बस्छु। मलाई नेपाली भाषा सिक्न धेरै मनपर्छ। नेपाली भाषा सिक्यो भने म नेपालीमा सबैसँग कुरा गर्न सक्छु। मेलबर्नमा धेरै बाबा आमा नेपालबाट आउनुहुन्छ अनि म नेपालीमा बोल्छु। ग्लेनरोयमा हुँदा हामी बाबा आमालाई इङ्ग्लिस सिकाउँथ्यो अनि बाबा आमी हामीलाई नेपाली सिकाउनुहुन्थ्यो। मलाई धेरै नेपाली डान्स पनि गर्छु। हामीले आफ्नो कल्चर बिर्सिनु हुँदैन। मेलबर्नमा नेपाली क्लास पनि छ, जस्तै बाल संसार नेपाली पाठशाला अनि अरू पनि धेरै छन्। म र मेरो बहिनी नेपाली क्लास जान्थ्यो र रमाइल्थ्यो। धन्यवाद।
नमस्ते, अनि मेरो नाम जेसिका श्रेष्ठ हो। म 8 वर्षको हो।
तिमीलाई किन नेपाली भाषा सिक्नु मनपर्छ?
मेरो मा, मेरो बाबा, मेरो मम्मी, मेरो ग्रान्डफादर नेपाली छ अनि हामी सबै हिन्दूको कल्चर ल्याउँछु।
अनि तिमीलाई नेपाली स्कुल जानु मनपर्छ?
मनपर्छ।
के गर्छौ नेपाली स्कुलमा?
हामी नेपालीको लेक्चर्स राइट डाउन गर्छौँ, हामी ओकेजन्स हेल्प गर्छौँ, हामी खेल्छौँ, हामी गर्छौँ।
अनि तिमी घरमा नेपाली बोल्छौ मम्मी बाबासँग?
बोल्छु।
नमस्ते, मेरो नाम निर्जला गौली हो। म 10 वर्षको छु। म मेलबर्नको ग्लेनरोयमा बस्छु। मलाई नेपाली भाषा सिक्न धेरै मनपर्छ। मेरो आमा बुबा अनि घरको परिवारले सिकाउनुहुन्छ र म नेपाली सिक्न नेपाली क्लास पनि जान्छु। म नेपाली सिकेपछि म आफै नेपालीको भाषा बोलेर नेपाल जान मिल्छ। म नेपालको कल्चर अनि हेरिटेज सिक्न पनि सक्छु र मैले थाहा पाउँछु। नेपालीको भाषा महत्त्वपूर्ण छ।
र यसरी नेपाली भाषा एकदमै महत्त्वपूर्ण छ भनेको त सुनिहाल्नु भयो होइन। अब अस्ट्रेलियामा हुर्किएका आफ्ना बालबच्चालाई नेपाली भाषा सिकाउनु ठुलै मेहनतको काम हो होइन, चुनौतीपूर्ण हुन्छ भनेर अघि नै पनि सहकर्मी दिनिता रिसालको रिपोर्टमा पनि सुनिहाल्नु भयो। तर यसको अप्ठ्याराहरूका बारेमा चाहिँ हामीले मेलबर्नका बबी लामा र कृपा गुरुङलाई पनि सोधेका थियौँ। अब उनीहरूको पनि कुरा सुनौँ, उनीहरूले चाहिँ के भन्छन् त आफ्नो भाषा सिकाइको बारेमा।
एकदमै गाह्रो छ। उनीहरूले बुझ्छ, हामीले बोलेको सबै बुझ्छ, तर उनीहरूलाई फर्काउन चाहिँ धेरै गाह्रो मान्छ। आउँदैन, सिधै आउँदैन भनिदिन्छ। नेपाली बोल्न नभन्यो भने सिधै आउँदैन भनिदिन्छ। अब धेरै कोसिस गरेको मैले, उसलाई 2 वर्ष नेपालमा पनि राखेर लिएर आएको पढ्नलाई, नेपाली नै सिकोस् भनेर। तर बिचमा चाहिँ उसले धेरै राम्रो बोलेको थियो, यहाँ आउने बित्तिकै 1 महिना नहुँदै उसले नेपाली बोल्न छोड्यो क्या फेरि। अनि अब तर उनीहरूले बुझ्न त बुझ्छ, तर फर्काउनै मान्दैन, आउँदैन भनिदिन्छ डाइरेक्ट सिधै। अब मलाई आउँदैन नेपाली भनिदिन्छ। अब जति कोसी अब झन् आफ्नो गुरुङ ल्याङ्ग्वेज त परै जाओस्, नेपाली बोल्न खोज्दैन।
नेपाली भाषा सिकाउनलाई चाहिँ च्यालेन्जिङ थियो, तर अस्ति 2 महिना नेपाल गएर आएर चाहिँ उसले रियलाइज गरे कि इम्पोर्टेन्ट छ भनेर। किनभने उसको ग्रान्ड प्यारेन्ट्ससँग बाजेसँग कम्युनिकेट गर्न पहिला गाह्रो हुन्थ्यो उसलाई। नेपालमा जाँदाखेरि पनि फर्स्ट कपाल अफ विक्स उसलाई गाह्रो भयो, अनि त्यही भएर उसले चाहिँ त्यो 2 महिना नेपाल बस्दाखेरि चाहिँ सिक्यो। अनि अहिले आएर चाहिँ उसले मसँग नेपाली नै बोल्ने कोसिस गर्छ, अनि उसले त्यो बोल्दाखेरि म उसलाई एकदमै इन्करेज गर्छु एन्ड आइ एम सो प्राउड अफ यु। नेपाली भाषा किन इम्पोर्टेन्ट छ भनेर म उसलाई भन्छु। अनि प्लस हाम्रो एभ्री स्याटरडे यो एपिङ वर्ल्ड नेप्लिज कम्युनिटीको चाहिँ हाम्रो बाल वाटिका भनेर छ। सो स्याटरडे 2 आवर्स हुन्छ। सो त्यसले पनि उसलाई एकदम हेल्प गरेको छ, किनभने उसको साथीहरू छ उसको एजकोहरू, अनि उसको एजको साथीहरूले नेपाली बोल्दाखेरि चाहिँ उसले पनि अहिले चाहिँ कोसिस गर्छ नेपाली बोल्नलाई। पहिला चाहिँ अलिकति लजाउँथ्यो, मलाई आउँदैन भनेर भन्थ्यो, तर अहिले चाहिँ उसले गरिरहेछ, कोसिस गरिरहेछ। एन्ड आई क्यान सी उसले त्यो बोल्दाखेरि, अनि मेरो साथीहरूले पनि अब सिखा कृपाले कति राम्रो नेपाली बोलेको भन्दाखेरि ऊ खुसी हुन्छ। अनि अब अर्को तामाङ भाषा त अलिकति च्यालेन्जिङै छ किनभने म आफै सिकिरहेको छु होइन, तर नेपाली भाषालाई पहिला प्रायोरिटी दिन्छु, तर तामाङ भाषा पनि सिकिरहेको धेरै राम्रो हो किनभने मैले पनि तामाङ भाषा चाहिँ मेरो आमा बुवाले कुरा गरेको सुनेर मात्र पनि मैले सिकेको, पहिले पनि घरमा मसँग चाहिँ बोल्नु हुँदैन थियो तर सुनेर पनि सिक्दो रहेछ। सो म चाहिँ तामाङ भाषा चाहिँ गीतको थ्रुबाट सिकाउँछु, सो गीतहरू बजाउँछु तामाङ भाषाको, सो उसले त्यो गीत सिक गरोस् भनेर एटलिस्ट इट्स उसले त्यो त्यति मात्र सिक्यो भने पनि एटलिस्ट मैले हुन्छ नि मेरो मेरो साइडबाट उसलाई अर्को ल्याङ्ग्वेज पनि पास गर्नु।
र बबी लामा र कृपा गुरुङको कुराकानी सुनिहाल्नुभयो, कतिको गाह्रो हुन्छ बच्चाहरूलाई चाहिँ अब अङ्ग्रेजीभन्दा बाहेकको भाषा सिकाउनलाई भनेर, र त्यसमा पनि अब नेपाली अनि त्यसभित्र पनि अब मातृभाषा जुन अब अन्य भाषाहरू रहेका छन् नेपालभित्रका पनि ती भाषाहरू सिकाउन त झन् अब पहाडै फुटाए जस्तो हुने मनासा आएको कुराहरू सुनिहाल्नु भयो। र अब फेरि पनि हामी अभिभावकहरूसँगै कुरा गर्छौँ तर प्रत्यक्ष टेलिफोन सम्पर्कमा, र त्यो कुराकानी गर्नु लाई हामी हाम्रो अहिले सम्पर्कमा चाहिँ हुनुहुन्छ निराजन गाउली, त्यसै गरेर सुजाता श्रेष्ठ हुनुहुन्छ भनेदेखि रिता पन्त पनि हुनुहुन्छ, र हामी त्यो कुराकानीलाई अब जोड्नेछौँ केही बेरमा। यो यो छोटो एउटा सन्देश सुनिहालौँ।
एसबिएस नेपाली, हाम्रो सामग्रीहरू फेसबुकमा सेयर गर्नुहोस्।
र कति राम्रो सन्देश, हाम्रा सम्पूर्ण सामग्रीहरू चाहिँ फेसबुकमा सेयर गर्नुहोस् र हाम्रो फेसबुकलाई लाइक पनि गर्नुहोस् होइन, अनि त्यसपछि हामीलाई सुझावहरू पनि पठाउनुहोस् के गर्न सकिन्छ, अझै के कस्ता विषयहरू राख्नुपर्छ भन्ने बारेमा। तर अब अहिलेलाई चाहिँ यही मातृभाषा दिवसको बारेमा कुराकानी गरौँ। र सबैभन्दा पहिला त अब निराजनजी, त्यसै गरेर सुजाताजी र रिताजीलाई धेरै धेरै स्वागत छ यो एसबिएस रेडियोको नेपाली कार्यक्रममा।
धन्यवाद
हजुर। अनि अब त्यही अब अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदैछ, अब तपाईँहरूले अब तपाईँहरूको पनि बच्चाहरू हुनुहुन्थ्यो होइन जसले चाहिँ यो कुराहरू राख्नु भएको थियो किन सिक्नुपर्छ मातृभाषा, किन नेपाली भाषा सिक्नुपर्छ भनेर बताउनु भएको, कतिको गाह्रो हुँदो रहेछ। अब बबी लामा र कृपा गुरुङको पनि कुरा सुनिहाल्नु भयो होला, कतिको गाह्रो भयो नि राजनजी।
धन्यवाद सुनिताजी। वास्तवमा यो हामीले अवश्य पनि एउटा भाषा पढिराखेको हाम्रो बच्चाहरूको लागि जन्मिएदेखि नै इङ्ग्लिसमा जुन अभ्यस्त हुने र हाम्रो घर परिवारसँग भन्दा स्कुलमा बढी टाइम व्यतीत गर्ने र स्कुलमा इङ्ग्लिसै मिडियम सबै इङ्ग्लिस नै हुने कारणले गर्दा र उनीहरूको साथी सङ्गीसँग कुरा पनि इङ्ग्लिसमै बढी गर्ने हुँदाखेरि नेपाली भाषा पढाउने कुरा सहज त छैन। तर पनि फेरि के हो भने हामी बुवा आमाको कर्तव्य र हाम्रो परिवारको कर्तव्य भनेको हाम्रो धर्म संस्कृति रीति रिवाजलाई सँगै राख्नेदेखि लिएर हाम्रो जुन कल्चरल क्यारियन गर्ने जुन कल्चरलाई चाहिँ हामीले सँगै हाम्रो दोस्रो पुस्तालाई पुस्तान्तरण गर्ने जुन कुरा छ त्यसमा सहज नभए पनि जुन चाहिँ हाम्रा बच्चाहरूले त्यो सिक्ने जुन इच्छा शक्ति राखेका छन् गरिराखेका छन् त्यो चाहिँ एउटा राम्रो कुरा हो। असहजताको बिचमै सहजता खोज्ने हो भन्ने लाग्छ। केही असहज भए पनि उनीहरूले जुन हामीलाई उनीहरू जुन सिक्ने इच्छा राख्दै गर्दाखेरि हामीलाई पनि त्यसले बढी चाहिँ इनर्जी पैदा हुँदो रहेछ र हामीले त्यसरी नै उनीहरूलाई बिस्तारै सिकाउँदै जाँदाखेरि नेपाली भाषाको महत्त्व बुझाउन सक्यौँ भने साँच्चै बच्चाहरूले चाहिँ बुवा हजुरबुवा हजुरआमाहरूसँग र अरू परिवारका चाहिँ सदस्यहरूसँग नेपालमा कुरा गर्दै गर्दाखेरि उनीहरूले धेरै कुराहरू सिक्न पाउने र उनीहरू पनि धेरै इन्ट्रेस्टेड हुने देखिएको छ। हामीले त्यो पाएको कारणले गर्दा उनीहरूले पनि सिक्नलाई अझ बढी इन्ट्रेस्टेड हुँदै अलि बढी चाहिँ इच्छा शक्ति राख्दै गएको पाएका छौँ
है। अनि अब सुजाताजीले अब तपाईँले अब आफूले नेवारी भाषा बोल्नुहुन्छ हुन्न होइन, अनि त्यसपछि अब नेपाली भाषा त छोरीहरूलाई मजाले राम्रोसँग सिकाउनु भएको रहेछ, अब उनीहरूले पनि राम्रोसँग बोल्दो रहेछन्, तर अब त्यही अब नेवारी भाषा आफैले चाहिँ बोल्न कतिको गाह्रो सजिलो कस्तो भयो सुजाताजी?
नेपाली भाषा चाहिँ नानीहरूलाई सिकाउँदैछु मैले, तर नेवारी भाषा चाहिँ मेरो बाबा मम्मी दुवैजनाले नसिक्नु भएको, नसिक्नु भएको त होइन, बच्चा बेलामा बोल्नुहुन्थ्यो रिटायरी मम्मीले, अनि बाबा विराटनगर आउनुभयो पढ्ने सिलसिलामा, मम्मी धरान आउनुभयो पढ्ने सिलसिलामा, अनि त्यो क्रममा चाहिँ उहाँहरूले आफ्नो भाषालाई बिर्सिँदै जानुभयो, नेपाली मात्रै बोल्नुभयो, अनि त्यो ममा पनि आइपुगेन, हाम्रो भाइ बहिनीमा पनि आइपुगेन। अनि यहाँ चाहिँ हामीले नेपाली स्कुल छ र नेपाली पनि पढाउँछौँ गर्छौँ तर नेवारी भाषाको पनि स्कुल भए त धेरै हामी पनि सिक्नु तर्खर गर्थ्यौँ
आफै पनि सँगसँगै सिक्न होइन
एकदमै किनभने उमेरले कहिले पनि छेक्दैन होइन तर यो वातावरणमा मैले सोधेको पनि हो मेलबर्नमा काहीँ नेवारी सिकाउनुहुन्छ भनेर धेरै खोज तलास पनि गरेको थिएँ तर त्यस्तो वातावरण पनि मिलेन
है. अनि रिताजीको चाहिँ के छ अब यसमा कतिको सजिलो अप्ठ्यारो कतिको चुनौतीपूर्ण भयो आफ्नो बच्चालाई चाहिँ नेपाली भाषा सिकाउनको लागि अब यो भाषा पढ्नुपर्छ यो चाहिँ इम्पोर्टेन्ट छ भनेर उनीहरूलाई भन्नको लागि कन्भिन्स गर्नको लागि भनौँ न मनाउनको लागि कतिको गाह्रो थियो.
धन्यवाद सुनिताजी यो मौका दिनुभएकोमा. होइन अघि नै अब सुजाता लाइन डिस्टर्बेन्सको कारणले मैले त्यति धेरै सुन्न त पाइनँ सुजाताले के के भयो भन्ने कुरा. लाइक अघि हाम्रो निराजनजीले भन्नुभयो जस्तै अब बच्चाहरू यहीँ जन्मे यहीँ हुर्के माउलै पुरा के छ त भन्दाखेरि स्कुल जा कम्युनिटीमा जा बजार जा जहाँ गए नि इङ्ग्लिसकै ऊ छ होइन अङ्ग्रेजी भाषाको माहौल भएको भए भएर चाहिँ जसरी हाम्रो नेपालमा चाहिँ बोलेदेखि नै नेपाली भए जस्तै अब यहाँ इङ्ग्लिस भएको भएर अनि त्यसपछि अफकोर्स त्यो च्यालेन्जिङ त बेसकरी नै छ. अब सजिलो त के नै छ र त्यही अप्ठ्यारोहरूमा सजिलो खोज्दै र सजिलो बनाउँदै जाने हो. त्यही क्रममा चाहिँ अब हाम्रो चाहिँ यहाँ मेलबर्नमा चाहिँ अब एउटा लक्की भन्ने के भन्ने सबै हामी बसेको एरियामा चाहिँ के छ भनेदेखि ठुलो नेपाली समुदाय भएको भएर होइन र नातेदारहरू धेरै भएको भएर अनि हजुरबा हजुरआमाहरूको धेरै आउने जाने भएको भएर उनीहरू चाहिँ र पहिलो अब जन्मिने बित्तिकै त अफकोर्स घर नै एउटा पाठशाला भएको भएर हामीले नेपाली बोल्ने भयो उनीहरूले एउटा साधारण कम्युनिकेसनहरू गर्न सक्ने चाहिँ भयो. अनि लाइक ठुलो हुँदै गएपछि स्कुलमा टिभीमा जताततै भएको भएर उनीहरू अब अङ्ग्रेजी भाषामै इन्फ्लुएन्स भयो होइन र पनि गाह्रो भयो नेपाली पढाउनलाई उनीहरूले कम्युनिकेसन नै ऊ गर्नलाई चाहिँ गाह्रो चाहिँ भएन किनकि आउने जानु फ्लोहरू धेरै भएको भएर साधारण कम्युनिकेसन गर्न चाहिँ सक्छन् उनीहरूले गाह्रो भएन सजिलो नै भयो होइन अनि नेपाल जाने हुने भएको भएर. तर अब त्यही नै हो स्कुल पनि हामीले खोलेको छौँ स्कुलमै लगेर पढाएर अब प्रपर ऊ गर्न चाहिँ अलिकति च्यालेन्जिङ नै छ नभएको त होइन तैपनि उनीहरूले पनि एउटा इफोर्ट गरिराखेको छन् साहस देखाइराखेको छन् त्यसमा होस्टेलमा हैसे गरेर चाहिँ हामीले पनि साथ दिइराखेको छौँ हो अलिकति गाह्रो टाइम दिनुपर्छ होइन अब कतिपय त अब हामीलाई नै पनि नआउने पनि हुन्छ किनकि पानी पनि छुटिसकेर गाह्रो गाह्रो ओडहरू चाहिँ त त्यो भनेदेखि उनीहरूलाई त झन् गाह्रो नै भइहाल्छ. तर गाह्रै पनि छ मोटिभेसनको लागि अब धेरै समुदायहरू भएको भएर कोसिस गरिरहेका छन् अब आफ्नो बेस्ट दिन कोसिस गरिरहेको छ त्यही अनुसारले हामीले
त्यही त अब मैले तपाईँहरूको अब छोराछोरीको कुराहरू सुन्दाखेरि त त्यो बोलीहरू सुन्दाखेरि एकदम मजाले बोलेको एकदम मिठो सुनिएको कि. तर जे होस् हामी यो कुराकानीलाई एकछिनमा पनि फेरि जारी राखौँला तर अहिलेको लागि भने छोटो विश्राम लिन्छौँ अनि विश्रामपछि फेरि कुराकानीलाई जारी राख्नेछौँ. र यो अन्तिम विश्रामपछि फेरि पनि स्वागत छ श्रोतावृन्द. तपाईँ सुन्दै हुनुहुन्छ एसपिएस रेडियोमा नेपाली कार्यक्रम र यतिखेर हामीसँग अब निराजन गाउँलीजी हुनुहुन्छ त्यसै गरी रिता पन्तजी हुनुहुन्छ भने सुजाता श्रेष्ठ हुनुहुन्छ हामीसँग यो मातृभाषा दिवसको अवसरमा कुरा गर्नको लागि. र अब निराजनजी त्यही अब अहिले चाहिँ के कुरा अलिकति सहज भएको पाउनु भएको छ छोटकरीमा हामीलाई अब समयको अभावले गर्दाखेरि के कुरा चाहिँ सहज भयो यसरी बच्चालाई चाहिँ नेपाली भाषा सिकाएर जस्तो यसको फाइदा.
सुनिताजी धन्यवाद. दुईवटा कुरा छ. एउटा चाहिँ हामी हाम्रो समुदाय बढ्दै गरेको कारणले गर्दा विभिन्न सबहरूमा एउटा सफिसियन्ट हाम्रो समुदायको बसोबास पनि भइसके पछाडि विभिन्न भाषा कक्षाहरू सञ्चालन गर्ने कुरा त्यो सहज बन्दै गएको छ. अघि तपाईँले सुजाताजीलाई सोधेकै जस्तो कुरा गर्दाखेरि हामी नेपाली भाषा मात्रै होइन अहिले सिडनीमा हाम्रो मैले सुनिराखेको छु हाम्रो डाक्टर राजु मानन्द दाईहरूले नेवा खला भनेर नेवारी भाषा नै पढाउन सुरु गरिसक्नु भएको छ भनेपछि हामी नेपाली भाषाबाट सीमित भाषामा सम्म जम्प गर्ने अवस्थामा पुगिसकेका छौँ जाने अवस्थामा पुगिसकेका छौँ. त्यो एकदमै सुन्दर पाटो हो र यो हाम्रो समुदायको बढोत्तरीसँगै यसले धेरै नै बढी हामीलाई सपोर्ट गर्दै गएको छ र हामी फेरि आफै पनि अभिभावकहरू चाहिँ नेपाली जुन कल्चरलाई बचाइराख्नुपर्छ भनेर लागेका छौँ त्यो एउटा सुन्दर पाटो हो भने अर्को फाइदाको कुरा गर्दै गर्दा हामीले अब नेपालमा गएर पक्कै पनि हाम्रा बच्चा बच्चीहरू नेपाली टिचर बन्ने अवस्थामा होइनन् भन्ने लाग्छ र नेपालको लिटरेसी पढ्छन् जस्तो पनि लाग्दैन मलाई. तर पनि हाम्रो बच्चा बच्चीहरूले हाम्रा अभिभावकहरूसँग नेपालमा भएका परिवारसँग सहज ढङ्गले कुराकानी गर्ने, आफ्ना भावनाहरू चाहिँ साटासाट गर्ने र आफ्ना रीतिरिवाजहरू बुवा आमाले सुनाउँदै गर्दाखेरि उनीहरूले सहज ढङ्गले बुझ्ने अवस्थामा पुर्याउने कुरा, र अर्को कुरा जसरी हाम्रा बच्चाहरू अलि ठुला भइसकेपछि एक्लै युरोप भ्रमण जान्छन्, त्यसै गरी भोलि नेपाल जाँदै गर्दा ती हाम्रा बाबु नानीहरू इलाम जान्छु भन्दै गर्दा कता हो जाने बाटो भनेर धेरै बढी सोध्न नपरोस्, नेपाली भाषा नै बोलेर नेपाली जुन चाहिँ नेपालीहरूले जसरी चाहिँ त्यहाँ मुभमेन्ट गरिराखेका छन् त्यसरी नै एक ठाउँबाट अर्को ठाउँमा जाने, सहज ढङ्गले पढ्ने, बोर्डहरू पढ्ने, इन्फर्मेसनहरू पढ्ने अवस्थामा पुर्याउन सक्यौँ भने सायद हामीले बच्चा बच्चीहरूबाट त्योभन्दा धेरै बढी, मेरो व्यक्तिगत रूपमा चाहिँ मैले धेरै बढी अपेक्षा गरेको छैन, यति नै गर्न सके भने चाहिँ हामी अभिभावकको हिसाबले हेर्दाखेरि राम्रो गरे भन्ने लाग्छ भन्ने मेरो बुझाइ छ।
पक्कै पनि। अनि सुजाता चाहिँ अब तपाईँलाई चाहिँ अब हुन्छ नि अब घरमा बच्चालाई अलिकति नेपाली भाषा बोल्नलाई उनीहरूलाई प्रोत्साहन गर्नको लागि कस्तो छ टेक्निक, कस्तो छ? अब कतिजनाले भन्नुहुन्छ कि जति गर्दा पनि बोल्नै खोज्दैनन् भनेर भन्नुहुन्छ, होइन? अब त्यसमा चाहिँ के छ?
यो कुरामा चाहिँ म धेरै लक्की छु होइन, किनभने मेरो छोरी, दुईजना छोरी छोरी छ, बिहानै उठेर उनीहरू पूजाआजा पनि गर्छ, भजन पनि गर्छ होइन, अनि बोल्नुमा पनि बोल्छ उनीहरूले। अब कहिले काहीँ चाहिँ कस्तो हुन्छ भने प्यारेन्ट्सहरू भएर पनि हुन्छ, किनभने अब मेरो सासु मम्मी पनि यहीँ हुनुहुन्छ होइन, अनि मम्मीसँग नेपाली बोल्छ उनीहरू। अनि हाम्रो सबभन्दा राम्रो कुरा के छ भने कम्युनिटीमा, अब सिडनीमा पनि होला तर मेलबर्नको कम्युनिटीमा चाहिँ बाबा आमाहरू, हामी जुन प्यारेन्ट्सहरू छौँ नि होइन, प्यारेन्ट्सहरूले आफै भोलिन्टियर गरेर नेपाली स्कुल पनि गर्नु भएको छ क्या। उनले पनि हप्तामा एक दिन मात्रै प्यारेन्ट्सहरू त्यहाँ गएर बच्चा बच्चीहरू सिक्छ भने त्यो पनि एकदमै राम्रो हुन्छ। म चाहिँ त्यही भन्छु, म चाहिँ मेरो छोरीहरूलाई पनि डान्स, नेपाली डान्स सिकाउँथे होइन, अनि क्लासमा लग्थे, उनीहरूले नेपाली बोल्थ्यो, अनि बाबा आमा, अरू भन्दा पनि बाबा आमासँग बोल्यो भने अरू बेला त बोल्नु सकिँदैन धेरै, किनभने 7 बजी अब तिनीहरूलाई ड्रप गरिसक्नु पर्छ, बेलुका आउँदा आउँदा 6:30 भइसक्छ होइन, त तिनीहरूले बोल्यो भनेको चाहिँ हामीले प्यारेन्ट्ससँग हाम्रो छोडेर कम्युनिटीमा चाहिँ इन्गेजमेन्ट गरायौँ भने र यिनीहरूले देखियो भने चाहिँ धेरै सिक्छ।
हजुर, अब यसमा रिताजी, अब अन्त्यमा समय सकिन लाग्यो, त्यही भएर अब रिताजी तपाईँको चाहिँ के छ सुझाव, अलिकति कसरी बच्चाहरूलाई चाहिँ यो नेपाली भाषातर्फ आकर्षित गर्ने छोटकरीमा?
छोटकरीमा चाहिँ म कस भन्छु भने सकेसम्म सबै प्यारेन्ट्सहरूले हामीले हप्तामा एक दिन लगेको 1 घन्टाको क्लासले हुँदैन, आफ्नो बच्चालाई आफ्नो घरमा सकेको टाइम दिनु, समय दिनुहोस् होइन, एक्टिभिटीहरू नेपालीमा उनीहरूलाई बोल्ने, नेपालीमै बोल्ने, कथाहरू सुनाउने र उनीहरूलाई त्यो एक्सर्साइज बुकहरू होइन, आफूले पनि म समय दिएर चाहिँ नेपालीलाई पढाउन कोसिस गर्नुभयो भने चाहिँ हाम्रो संस्कृतिलाई चाहिँ र नेपाली भाषालाई जगेडा गरिराख्न सक्छ, बच्चाहरू पनि सिक्नेछन् भन्ने अपेक्षा छ।
हजुर, हस्, धेरै धेरै धन्यवाद हजुर तपाईँहरू तिनैजनालाई अब यो कुराकानीको लागि। र अब श्रोतावृन्द, अब हामी कार्यक्रमबाट बिदा लिने समय भएको छ र जाँदा जाँदै आजका प्रमुख समाचारहरू: चिनिया पानी जहाजद्वारा अस्ट्रेलियाली विमानलाई लेजर प्रयोग गर्ने कार्य धम्कीपूर्ण भएको, प्रधानमन्त्री स्कट मोरिसनको भनाई, नेपाल अमेरिकी सहयोग सम्झौता एमसिसीलाई संसद समक्ष पेश गर्न सत्ता साझेदार दलहरू सहमत, र रुस युक्रेनमाथि हमला गर्न तयारी अवस्थामा रहेको संयुक्त राज्य अमेरिकाको भनाई। यसका साथ आजको कार्यक्रमबाट म सुनिता पोखरेललाई बिदा दिनुहोस्। बिहिबार फेरि अर्को कार्यक्रममा उपस्थित हुनेछौँ। हस्त, नमस्ते।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसपीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।